नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा, 117 वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस 47 र एमाले 44 ठाउँमा विजयी।
मतगणनाको काम अति ढिलो भएपछि काठमाडौँ र भरतपुरमा मतगणना गर्ने स्थान थपियो। मत परिणामका लागि एक हप्ता कुर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह।
संविधान संशोधन नभए दोस्रो चरणको चुनाव हुन नदिने मधेसी मोर्चाको चेतावनी, चुनाव अघि संविधान संशोधन नगर्न नागरिक अगुवाको अपील।
भारतको छत्तीसगढमा माओवादी विद्रोही विरूद्ध प्रहरीको कारवाही, 16 जना माओवादी मारिए।
र नेपालले जेठ 23 गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्वा प्रणालीमा आबद्ध हुने। आस्वा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। 34 जिल्लामा आइतबार भएको स्थानीय तह चुनावको मत परिणाम आउने क्रम तीव्र भएको छ। विभिन्न जिल्लाबाट उज्यालो सहकर्मीहरूले पठाएको विवरण अनुसार अहिलेसम्म 117 वटा स्थानीय तहको नतिजा प्राप्त भएको छ। 117 वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले 47, नेकपा एमाले 44 र नेकपा माओवादी केन्द्रले 19 वटा स्थानीय तहमा प्रमुख जितेका छन्। यस्तै 3 ठाउँमा स्वतन्त्र उम्मेद्वारले गाउँपालिका प्रमुख जितेका छन्। आज खाता खोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीले पनि 1-1 वटा गाउँपालिकामा अध्यक्ष जितेका छन्। मतगणना भइरहेका ठाउँमा पनि नेपाली कांग्रेस र नेकपा एमाले बीच नै प्रतिस्पर्धा देखिएको छ। माओवादी अलि पछाडि नै छ। पछिल्लो प्राप्त नतिजा अनुसार एमाले काठमाडौँको शंकरापुर नगरपालिकाको प्रमुखमा सुवर्ण श्रेष्ठ र उपप्रमुखमा शुक्रलक्ष्मी साक्ये विजयी हुनुभएको छ। धादिङको धुनीबेसी नगरपालिकाको मेयरमा नेकपा एमालेका बालकृष्ण आचार्य तथा उपमेयरमा नेकपा एमालेकै निरू खरेल विजयी हुनुभएको छ। पर्वतको फलेवास नगरपालिकाको मेयरमा एमालेका पदमपाणी शर्मा विजयी हुनुभएको छ भने उपमेयरमा एमालेकै मन्जु अधिकारी विजयी हुनुभएको छ। जाजरकोटको भेरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सीपी घरती र उपप्रमुखमा एमालेकै भावना भण्डारी विजयी हुनुभएको छ। कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा एमालेका जसीप्रसाद पाण्डे र उपमेयरमा विजया विष्ट विजयी हुनुभएको छ। धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामकुमार आचार्य र उपाध्यक्षमा नेकपा एमालेकै अम्बिका रूपा खेती विजयी हुनुभएको छ। धादिङकै नेत्रावती गाउँपालिकामा भने एमालेका दुर्गा कुमार साक्य अध्यक्षमा विजयी हुनुभएको छ। धादिङकै सिद्धलेख गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमनाथ सिलवाल र उपाध्यक्षमा एमालेकै कमला शर्मा विजयी हुनुभयो। सिन्धुली फिक्खल गाउँपालिकामा एमालेका धनबहादुर कार्की अध्यक्ष र एमालेकै पार्वती सुनवार उपाध्यक्ष विजयी हुनुभएको छ। तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गाबहादुर थापा र उपाध्यक्षमा कांग्रेसकी विमला थापा विजयी हुनुभएको छ। तनहुँकै घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका रणबहादुर राणा र उपाध्यक्षमा सरस्वती सिग्देल विजयी हुनुभयो। सिन्धुपाल्चोकको लिसङ्कुपाखर गाउँपालिकामा कमल नेपाल विजयी हुनुभएको छ भने उपाध्यक्षमा पनि एमालेकै हेमगंगा मोक्तान विजयी हुनुभएको छ। स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका सुधीर पौडेल र उपाध्यक्षमा एमालेकै देवी पौडेल विजयी हुनुभएको छ। मकवानपुरको कैलाश गाउँपालिकामा भने अध्यक्षमा एमालेका टंक मोक्तान र उपाध्यक्षमा एमालेकै सुकुमाया लामा विजयी हुनुभएको छ। इन्द्र सरोवर गाउँपालिकाको अध्यक्षमा एमालेका जीवन लामा र मकवानपुरको इन्द्र सरोवरको उपाध्यक्षमा एमालेकै उमा लामा विजयी हुनुभएको छ। सल्यानको कपुरकोट गाउँपालिकामा एमालेका भीमबहादुर सेन र उपाध्यक्षमा एमालेकै तिला बुढामगर विजयी हुनुभएको छ।
आज कांग्रेसले 47 स्थानीय तह जितेको छ। कांग्रेसले आज म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयर मेयर जितेको छ। म्याग्दी बेनी नगरपालिकाको मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जु थापा बरुवाल विजयी हुनुभएको छ। यस्तै बागलुङको गलकोट नगरपालिकाको मेयरमा कांग्रेसका भरत शर्मा र उपमेयर कांग्रेसका रेणु भण्डारी काउचाले जित्नु भएको छ। धादिङ खनियाबास गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा कांग्रेसकै योमाया तामाङ उपाध्यक्षमा विजयी हुनुभएको छ। मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका दामोदर खनाल र उपाध्यक्षमा एमालेका सरला बोलखे विजयी हुनुभएको छ। चितवनको इच्छा कामना गाउँपालिकामा कांग्रेसका गीता गुरूङ र उपाध्यक्षमा कांग्रेसकै कृति कुमार श्रेष्ठ विजयी हुनुभएको छ। मुगुको मुगु मकारमारोङ गाउँपालिकामा कांग्रेसका छिरिङ क्याङपो लामा विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका छिरिङ लामा विजयी हुनुभएको छ। गोर्खाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरूङ र उपाध्यक्षमा कांग्रेसकै रीता देवकोटा विजयी हुनुभएको छ। रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नुर्पु स्याङबो घले र उपप्रमुखमा इमालेकी सृजना लामा ले जित निकाल्नु भएको छ। दोलखाको वैतेश्वर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका छवि लामा विजयी हुनुभएको छ।
नुवाकोटको तादी गाउँपालिकामा पनि नेपाली कांग्रेसका नारायण प्रसाद पाण्डे अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसकै ईश्वरी उप्रेती विजयी हुनुभएको छ। म्याग्दीको मालिका गाउँपालिकामा पनि कांग्रेस उम्मेद्वार श्रीप्रसाद रोका र उपाध्यक्षमा एमालेकी खरमाया बिटालु विजयी हुनुभएको छ। काभ्रेको तिमाल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सलाम सिंह लामा र उपाध्यक्षमा कांग्रेसकै दुर्गा माया लामा विजयी हुनुभयो। गोर्खाको गण्डकी गाउँपालिकामा कांग्रेसका होमबहादुर राणा अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसकै ललिता अधिकारी विजयी हुनुभएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेद्वार युवराज कुंवर र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सगुन गुरूङ विजयी हुनुभएको छ। सुर्खेतको चिङगाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द्र उपाध्यक्षमा कांग्रेसकै मनमाया आचार्य विजयी हुनुभएको छ। सुर्खेतकै बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार तेजबहादुर बस्नेत र उपाध्यक्षमा पनि कांग्रेसकै शोभा कुमारी शर्मा विजयी हुनुभयो। सल्यानको छत्रेश्वरी गाउँपालिकामा कांग्रेसका सन्तोष केसी अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै सीता केसी विजयी हुनुभएको छ।
यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा शिवकुमार गिरी विजयी हुनुभएको छ भने उपमेयरमा विमला श्रेष्ठ विजयी हुनुभएको छ। यस्तै अर्जुन चौपारी गाउँपालिकामा कांग्रेसका दीर्घनारायण अर्याल अध्यक्षमा र उपाध्यक्षमा माया खत्री छेत्री विजयी हुनुभएको छ। यस्तै माओवादी केन्द्रले सल्यानको बागचोर नगरपालिकाको मेयरमा मेयर जितेको छ। सल्यानको बागचोर नगरपालिकाको मेयरमा माओवादीका लोकमान बुढाथोकी र उपमेयरमा माओवादीकै कल्पना पुन विजयी हुनुभएको छ। मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सर्केश घलान मघु विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका धनमाया स्याङतनले जित निकाल्नु भएको छ। यस्तै सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकामा माओवादीका कारसाङ थिङ र उपाध्यक्षमा पनि माओवादीकै अनिता राई विजयी हुनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीले पनि गाउँपालिकाको अध्यक्षमा आज खाता खोलेका छन्। राप्रपाले धादिङको रूबी भ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ। राप्रपाका चेरुङ तामाङ अध्यक्ष र बिना तामाङ उपाध्यक्षमा विजयी हुनुभएको हो। नयाँ शक्ति पार्टीले भने रसुवाको पार्वती कुण्ड गाउँपालिकाको अध्यक्ष जितेको छ। गाउँपालिकाको प्रमुखमा नयाँ शक्तिका बुचुङ तामाङ विजयी हुनुभएको हो। यो गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका नवीना लामा विजयी हुनुभएको छ।
यस्तै डोल्पाको झारका ताङसोङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार सोनाम गुरूङ विजयी हुनुभएको छ। यस्तै चारवटै महानगरपालिका मध्ये इमालेले काठमाण्डु भरतपुर र पोखरा लेखनाथमा अग्रता लिएको छ भने ललितपुरमा नेपाली कांग्रेस अघि छ।
116 स्थानीय तहको नतिजा सार्वजनिक हुँदा प्रमुख पदमा अहिलेसम्म जम्मा 3 महिला मात्रै निर्वाचित भएका छन्। रसुवाको कालिका गाउँपालिकामा एमालेका तर्फबाट सीता कुमारी पौडेल, नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसकी लक्ष्मी पाण्डे र चितवनको इच्छा कामना गाउँपालिकामा कांग्रेसकी गीता गुरूङ अध्यक्षमा निर्वाचित हुनुभएको छ।
मतगणनामा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना भएपछि काठमाडौँ महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थल बढ़ाइएको छ। काठमाडौँ महानगरपालिकामा अहिले 11 ठाउँमा र चितवनको भरतपुरमा 5 ठाउँबाट मतगणना भइरहेको छ।
गोर्खाको गण्डकी गाउँपालिका 8 नम्बर ओडाको सदस्य गोला प्रथाबाट छानिएको छ। नेपाली कांग्रेसका उम्मेद्वार राजन खड्का र नेकपा माओवादी केन्द्रका राजेन्द्र माझीले बराबरी अर्थात 589 मत ल्याउनु भएको थियो। मत बराबरी भएपछि दोहोऱ्याएर गनिएको र दोहोऱ्याएर गन्दा पनि बराबरी नै देखिएपछि गोला प्रथा गरिएको हो। यसअघि हिजो सल्यानको ढोरचोर गाउँपालिका वडा नम्बर चारको अध्यक्षमा कांग्रेस र एमालेका उम्मेद्वारले बराबरी मत ल्याएपछि गोला प्रथा गरिएको थियो। सल्यानमा पनि गोला प्रथा कांग्रेस उम्मेद्वार दिनेश बीएमलाई फापेको थियो।
सल्यानको त्रिवेणी गाउँपालिकामा चुनावपछि विजयी र्याली मनाउने क्रममा एक युवकको ज्यान गएको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर डाङ्गी विजयी भएपछि निस्केको र्यालीमा सहभागी 24 वर्षका खिमबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ। बाटोमा बेहोश भएर लडेका खत्रीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएको आइतबार चुनाव हुन नसकेका तीनवटा ठाउँमा आज मतदान भएको छ। काभ्रेको नवबुद्ध नगरपालिका वडा नम्बर चारको जनक मावि केन्द्र, धुलीखेल नगरपालिका वडा नम्बर बाह्रका शंखेश्वरी मावि र सामुदायिक भवन इट्टे केन्द्र तथा भक्तपुरको चाङ्गुनारायण नगरपालिका छको वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज मतदान भएको हो। सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। चुनावका थप खबरहरू बाँकी नै छन्, उज्यालो सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 118 वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस 48 र एमाले 44 ठाउँमा विजयी, मतगणना भइरहेका मध्ये 3 वटा महानगरपालिकामा एमाले र ललितपुरमा कांग्रेस अघि, मतपरिणामका लागि 1 हप्ता कुर्न प्रमुख निर्वाचन कांग्रेस अघि लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले मतपरिणामको लागि 1 हप्ता कुर्न सबैलाई आग्रह गर्नुभएको छ। निर्वाचन पर्यवेक्षण गर्ने प्रमुख संस्था नियोग, जियोग र संकल्प संस्थाले संयुक्त रूपमा गरेको कार्यक्रममा उहाँले 1 हप्ताभित्रै मतपरिणाम आउने बताउनुभयो।
1 हप्ताभित्र काठमाडौँको, ललितपुरको सबै रिजल्टहरू आइसक्यो। हामी आजदेखि नै त्यहाँ काउन्टिङ डिस्प्ले पनि बाहिर होस् भनेर टेक्निकली हामीले खटाइसकेका छौँ र त्यसपछि काउन्टिङ डेस्क पनि 10-11 जहाँबाट हुन्छ सबै कर्मचारीको व्यवस्था पनि लागिसकेका छौँ।
प्रमुख निर्वाचन आयुक्त यादवले मतगणना ढिलो भएको विषयलाई आयोगले पनि गम्भीर रूपमा लिएको बताउनुभयो। दोस्रो चरणको चुनावपछि मात्र एकैचोटि मत गनौ भन्ने दलहरूले मत परिणाममा ढिलाइ भयो भन्न नपाइने उहाँको भनाई थियो।
1 महिनासम्म गर्न पाइँदैन, यो अरू रिजर्भेसनलाई प्रभावित पार्छ। मतपेटिका राख्नुपर्छ सुरक्षित, 1 महिनासम्म पर्खन सक्ने, तयार हुने, 1 हप्ता नहुने।
कार्यक्रममा चुनावको पर्यवेक्षणमा खटिएका संस्थाले छिटफुट घटना बाहेक पहिलो चरणको चुनाव शान्तिपूर्ण भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका थिए। उनीहरूले पहिलो चरणमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेकाले धेरै मत बदर भएको बताएका छन्। दोस्रो चरणको चुनावका लागि नागरिक समाज, विद्यालयका शिक्षक, विद्यार्थी र अरू गैर सरकारी संस्थासँग मिलेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि उनीहरूले आयोगलाई आग्रह गरेका छन्। दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा, प्रचारका लागि थानथाप गर्ने बानी र मतदातालाई प्रभावित पार्न आर्थिक प्रलोभन देखाउने गतिविधिले निर्वाचन आचार संहिता पालना हुन नसकेको प्रति आयोगको ध्यान आकर्षण गराएका थिए। जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले छोटो समयमा धेरै तयारी गर्नु परेकाले केही त्रुटि भए पनि समग्रमा चुनाव सम्पन्न भएको बताउनुभयो।
सरकारले दोस्रो चरणको चुनावको सुरक्षाका लागि आवश्यक तयारी शुरू गरेको छ। जेठ 31 गते हुने प्रदेश नम्बर 1, 2, 5 र 7 दोस्रो चरणको चुनावको तयारी शुरू गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो। उहाँले पहिलो चरणको चुनावमा भएका सुरक्षा कमजोरी सच्याउँदै दोस्रो चरणको सुरक्षा तयारीमा गृह मन्त्रालय लागेको स्पष्ट पार्नुभयो। पहिलो चरणको चुनावका क्रममा कालीकोट, दोलखा, धादिङ, तनहुँ लगायतका ठाउँमा हिंसात्मक घटना भएका थिए।
संविधान संशोधन नगरी दोस्रो चरणको चुनाव हुन नदिने मधेसी मोर्चा आबद्ध राष्ट्रिय जनता पार्टीले चेतावनी दिएको छ। कांग्रेस संसदीय दलको कार्यालयमा भएको कांग्रेस र राजपाका शीर्ष नेताको बैठकमा मोर्चाले दोस्रो चरणको चुनाव अघि नै संविधान संशोधन हुनुपर्ने माग गरेको छ। राजपाका नेता राजेन्द्र महतोले पहिलो चरणको चुनाव सकिँदा पनि संविधान संशोधनका लागि कुनै पहल नगरेको भन्दै यही अवस्था कायम रहे दोस्रो चरणको चुनाव हुनै नदिने चेतावनी दिनुभयो। जवाफमा कांग्रेसका शीर्ष नेताहरूले संविधान संशोधन गरेर मात्रै दोस्रो चरणको चुनावमा जाने प्रतिबद्धता दोहोर्याएका थिए। आगामी जेठ 31 गते हुने दोस्रो चरणको चुनावमा राजपा नेपालको सहभागिता निश्चित गर्न संविधान संशोधन गर्न दुई दल सहमत भएको बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
तर नागरिक समाजका अगुवाहरूले आज एक विज्ञप्ति निकालेर चुनाव अघि संविधान संशोधन नगर्न आग्रह गरेका छन्। उनीहरूले नीति तथा कार्यक्रमको घोषणा, ऐन संशोधन पनि नगर्न सार्वजनिक अपील गरेका छन्। चुनावमा मतदातालाई प्रभावित पार्ने यस्ता काम नगर्न आग्रह गर्दै विभिन्न गाउँपालिका र नगरपालिका चुनावी प्रक्रियामा रहेको अवस्थामा गाउँपालिका र नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्नु पनि अहिले उपयुक्त नभएको नागरिक समाजका अगुवाहरूको भनाइरहेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीमा परेर पनि नेकपा एमाले स्थानीय तहको चुनावमा सफलता प्राप्त गरेको दावी गर्नुभएको छ। 24 मदन आश्रित स्मृति दिवसको सन्दर्भ पारेर मदन नगर बल्खुमा आयोजित कार्यक्रममा ओलीले दोस्रो चरणको चुनावमा पनि सफलता कायम गर्ने बताउनुभयो। देशको विकास र समृद्धिका लागि एमाले अवलम्बन गरेका नीति तथा विचारले नै पार्टीले सफलता पाएको उहाँले दावी गर्नुभयो। उहाँले चुनाव जित्नका लागि नभई देश बनाउन एमालेलाई बहुमत चाहिएको पनि बताउनुभयो। तत्कालीन पार्टी महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा पार्टीले अहिले सफलता प्राप्त गरिरहेको ओलीले बताउनुभयो।
चुनावका कारण रोकिएको कक्षा 11 वार्षिक परीक्षा असार 8 गतेदेखि सञ्चालन हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले असार 8 गतेदेखि 18 गतेसम्म परीक्षा शुरू गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दिल्ली रिमालले जानकारी दिनुभयो। परीक्षा बिहान 7 बजेदेखि 10 बजेसम्म हुनेछ। स्थानीय तहको दोस्रो चरणको चुनाव जेठ 31 गते हुने भएपछि असार 1 गतेबाट शुरू गर्ने भनिएको कक्षा 11 परीक्षाको मिति सारिएको हो। कक्षा 12 परीक्षा भने वैशाख 22 गते नै भइसकेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आएको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-59-301।
छोरीलाई दाइजो होइन, शिक्षा र संस्कार दिउँ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कतारमा निर्माणाधीन भवन भत्किँदा नेपाली सहितका केही विदेशी कामदारको ज्यान गएको छ। दोहाबाट झण्डै 15 किलोमिटर उत्तरको उम्सलाल अमीमा रहेको सेनाको निर्माणाधीन भवन गएराती भत्किँदा 3 कामदारको ज्यान गएको कतारको रक्षा मन्त्रालयले वक्तव्य मार्फत जानकारी गराएको हो। ज्यान गुमाउनेमा नेपाली नागरिक परेको भनिए पनि कतिजना नेपाली हुन् भन्ने खुलिएको छैन। अलबन्दरी कन्स्ट्रक्सन कम्पनीमा कार्यरत नेपाली सहितका कामदार घटनामा परेका हुन्। यो कम्पनीमा धेरै नेपाली कार्यरत रहेको मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि रमजान अली मियाले जानकारी दिनुभयो। मियाका अनुसार 7 नेपाली घाइते भएको प्रारम्भिक जानकारी आएको छ। घटनाको विस्तृत विवरण अझै आउन सकेको छैन।
4 अघि महाकाली नदीमा बेपत्ता भएका 3 मध्ये 2 शव भेटिएको छ। भीमदत्त नगरपालिका 14 वनकट्टीका 16 कपिल खाती र 16 वर्षकै दिपेश कुमारको शव आज भेटिएको हो। शनिबार दिउँसो महाकाली नदी तर्ने क्रममा नदीमा पानीको बहाव बढेपछि कपिल र दिपेशसँगै वनकट्टीका 15 राहुल उपाध्याय पनि बेपत्ता भएका थिए। तर राहुलको भने अहिलेसम्म स्थिति पत्ता लाग्न सकेको छैन। दोधारा चाँदनीको झुलुङ्गे पुलको करिब 500 मिटर दक्षिणबाट 3 नदीमा बगेर बेपत्ता भएका थिए।
छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक 12 घर भएका काठमाडौँका रोनिस भनिने भूषण श्रेष्ठ पक्राउ परेका छन्। नगल गल्ली बाङ्गीमुडामा छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा अस्ति सोमबार राति भेटिएका काठमाडौँ शंखमूलका 19 आतिश लामाको उपचारका क्रममा वीर अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो। घटनामा संलग्न रहेको आरोपमा श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले खिचापोखरीबाट पक्राउ गरेको हो।
हेटौडामा 86,000 अमेरिकी डलर सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतीय नम्बर भएको गाड़ीमा जाँच गर्ने क्रममा 86,000 अमेरिकी डलर सहित भारत खालधार पार कलोराका अकिब मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
सिराहाको सिराहा नगरपालिका 1 आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। S-1-2115 नम्बरको ट्र्याक्टरको ठक्करबाट स्थानीय 70 सोनावती यादवको ज्यान गएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते सोनावतीलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
बजाङमा गएराती परेको चट्याङ लागेर 6 घाइते भएका छन्। घाइते 5 अवस्था गम्भीर छ। यार्सा टिप्न गएकाहरूलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। प्रहरी अनुसार घाइते हुनेमा 12 सुनिल धामी पनि छन्। घटनास्थल टाढा भएकाले घाइतेहरूको उपचार हुन पाएको छैन।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। नेप्से आज 4.98 अंकले घटेर 1644.26 पुगेको छ। आज होटेल उत्पादन र अन्य समूह बाहेक सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा धेरै बीमा समूहको परिसूचक 26.6 र जलविद्युत समूहको परिसूचक 20.16 अंकले घटेको छ। आज 61,98,00,000 भन्दा धेरैको शेयर कारोबार भएकामा सबैभन्दा धेरै हिमालयन जनरल इन्सुरेन्सको 10,34,00,000 भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
मतगणना ढिलो भएकोमा धेरैले उज्यालोको फेसबुक र ट्विटरमा टिप्पणी गर्नुभएको छ। सविता धिमालको ट्वीट छ, प्रविधिले कति फड्को मारिसकेको छ तर हाम्रो मतगणना भने यस्तो, यसमा को बढी जिम्मेवार? विष्णु पराजुलीले ट्वीटमै लेख्नु भएको छ, मतगणना छिटो गर्न प्रविधिको प्रयोग गर्न लाउनु पर्यो, जस्तो कि मतपत्र क्यामेराले खिच्ने अनि ठूलो टेलिभिजनमा देखाउने र गन्ने।
रघुले ट्वीट गर्नुभएको छ, मच्छिन्द्रनाथको जात्रामा भोटो देखाए झैं सबै दलका प्रतिनिधिलाई मतपत्र देखाउनु पर्ने रहेछ, अनि किन ढिलो नहोस् त।
रसवाली शंकरको ट्वीट छ, मतगणना ढिलो हुनुको कारण एक त नयाँ खालको मतपत्र, अनि तिहारमा भाइ मसला बनाएको जस्तै सबै एकै ठाउँमा मिसाउनु पर्ने।
अनि खोटाङको कोपिलासगढी गाउँपालिकाका कोशीराई दुमीले फेसबुकमा लेखेको विचार यस्तो छ, स्थानीय चुनावको पहिलो चरणको नतिजा आइरहँदा अब हामी संघीय गणतन्त्रको पूर्व अभ्यासतिर लम्किसक्यौं भन्ने लाग्यो, बधाई छ हामी सबैलाई।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र विष्णु विश्वकर्मा। अब फेरि चुनाव सम्बन्धी नै अपडेट। पछिल्लो जानकारी अनुसार अहिलेसम्म 120 स्थानीय तहको परिणाम सार्वजनिक भएको छ, जसमा नेपाली काँग्रेसले 49, नेकपा एमाले 45, नेकपा माओवादी केन्द्रले 21 स्थानमा जितेका छन्, स्वतन्त्रले 3 ठाउँमा जितेका छन् भने नयाँ शक्ति नेपाल र राप्रपाले 1-1 ठाउँमा जितेका छन्। सबै विजेताहरूको नामावली तपाईँले उज्यालो अनलाइन .com गएर पढ्न सक्नुहुन्छ।
अब एउटा विदेशको खबर। भारतको छत्तीसगढ़ प्रहरीको कार्यवाहीमा 16 माओवादी मारिएका छन्। विजयपुर जिल्लामा भएको भिडन्तका क्रममा 16 माओवादी मारिएका भारतीय संचार माध्यमले जनाएका छन्। छत्तीसगढ़ माओवादी प्रभावित क्षेत्र हो। त्यहाँ गएको महिना 24 सुरक्षाकर्मीको माओवादी आक्रमणका क्रममा ज्यान गएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र भारत बीचको मैत्रीपूर्ण फुटबल जेठ 23 गते भारतको मुम्बईमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एएफसी एसिया कप छनौटको तयारीका लागि भारतले नेपाललाई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो। एसिया कप छनौटको दोस्रो खेलमा नेपालले जेठ 30 गते काठमाडौँमा यमनसित खेल्दैछ भने भारतले पनि जेठ 30 गते नै किर्गिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक गोटुकी कोजीले 2 हप्ता अघिदेखि नै तयारी तीव्र पारेको एन्फाले जनाएको छ।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स बीच खेल भइरहेको छ। टस हारेर पहिले ब्याटिङ थालेको हैदराबादले 2 ओभर 3 बलको खेल सकिँदा 15 रन बनाएको छ। उसका शिखर धवनले 3 रन बनाएका छन् भने डेभिड वार्नरले 12 रन बनाएर खेलिरहेका छन्। आजको विजेताले फाइनल प्रवेशका लागि मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। हिजो भएको खेलमा मुम्बई इण्डियन्सलाई 20 रनले हराउँदै राइजिङ पुणे सुपर जायन्ट्स फाइनलमा पुगिसकेको छ। पुणेसँग हारेको मुम्बईले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा। 120 स्थानीय तहको परिणाम सार्वजनिक हुँदा काँग्रेस 49 र एमाले 45 ठाउँमा विजयी।
मतगणनाको काम अति नै ढिलो भएपछि काठमाडौँ र भरतपुरमा मतगणना गर्ने बुथ थपियो। मत परिणामका लागि 1 हप्ता कुर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह।
संविधान संशोधन नभए दोस्रो चरणको चुनाव हुन नदिने मधेसी मोर्चाको चेतावनी। चुनाव अघि संविधान संशोधन नगर्न नागरिक अगुवाको अपील।
भारतको छत्तीसगढ़मा माओवादी विद्रोही विरूद्ध प्रहरीको कारवाही, 16 माओवादी मारिए।
र नेपालले जेठ 23 गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी मनोज विष्टसँगै हामी संघर्ष विष्टसँगै हामी सुनिता पहरी र सुपल काफले पनि बिदा हुन्छौ। नमस्कार।